यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। नेपालमा कोरोना महामारीको तेस्रो लहर शुरू हुने संकेत देखिएकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। भीड़भाड़ हुने कुनै पनि गतिविधि नगर्न सबैमा प्रधानमन्त्री देउवाको अपील। नेपालमा आज थप 3218 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 19 जनाको मृत्यु। राष्ट्रिय परीक्षा बोर्डद्वारा 2077 को माध्यमिक शिक्षा परीक्षा एसईई को नतीजा सार्वजनिक। कक्षा 11 को परीक्षा स्थगित। र अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह। समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले भीड़भाड़ हुने कुनै पनि गतिविधि नगर्न सम्पूर्ण राजनैतिक दल, सामाजिक संघ संस्था तथा उद्योग व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। आजदेखि शुरू भएको नेपाल मास्क अभियानको अवसरमा एक भिडियो सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपालमा कोरोना महामारीको तेस्रो लहर शुरू हुने संकेत देखिएकोले सचेत रहन र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गर्न आग्रह गर्नुभएको हो। प्रधानमन्त्री देउवाले सरकारको एक्लो प्रयासले मात्रै कोरोना महामारी नियन्त्रण गर्न सम्भव नहुने बताउनुहुँदै सहयोग र सहकारीका लागि सम्पूर्ण राजनैतिक दल, संघ संस्था तथा नागरिक समाजसँग आग्रह समेत गर्नुभएको छ।
कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै शुरू हुने लक्षण देखिन थालेका छन्। सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन। हामी सबै मिलेर मात्रै यो महामारीलाई पार लगाउन सकिन्छ। यो महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी अस्ति भनेकै खोप हो। अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्यक्रम जारी छ। खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्नु पनि म सबैलाई अनुरोध गर्दछु। साथै म सम्पूर्ण राजनीतिक दलहरू, निजी क्षेत्र, गैर सरकारी संस्थाहरूलाई पनि भिडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्डहरू अपनाएर मात्र आफ्नो पेसा व्यवसाय तथा अन्य गतिविधिहरू सञ्चालन गर्नु हुने आग्रह गर्दछु।
प्रधानमन्त्री देउवाले अति आवश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने भए अनिवार्य मास्क लगाउन तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य पालना गर्न भिडियो सन्देश मार्फत सबैसँग आग्रह गर्नुभएको छ। मास्क लगाई जिम्मेवार नागरिक बनौ, कोविड 19 संक्रमणबाट आफू बचौ र अरूलाई पनि बचाऊ भन्ने नाराका साथ आजदेखि नेपाल मास्क अभियान 2078 शुरू भएको छ। कोविड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनचेतना फैलाउन आजदेखि 29 गतेसम्म सप्ताहव्यापी मास्क अभियान शुरू गरिएको हो। मास्क अभियानको आज उद्घाटन गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण नियन्त्रणको एकमात्र विधि स्वास्थ्य मापदण्ड अपनाउनु र उचित तरिकाले मास्क लगाउनु भएकाले मास्क अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। राज्यमन्त्री श्रेष्ठले सबै नागरिकलाई छिटो भन्दा छिटो खोप उपलब्ध गराउन प्रयास जारी रहेको बताउनुभयो।
कोविड 19 महामारीले हाम्रो सुन्दर नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र प्रशासनिक सबै क्षेत्रमा गम्भीर असर पुर्याएको छ। कोविड 19 जस्तो महामारीबाट जोगाउनु नै अहिलेको अवस्थामा सर्वोपरि ठहर छ। जोगिनु जोगाउनुको लागि रोकथाम नियन्त्रण नै हो। यो बाहेक कुनै प्रभावकारी उपाय छैन। संक्रमण रोकथाम नियन्त्रण गर्नको निम्ति जनसंख्याको मापदण्ड पालन र खोप लगाउने कार्य नै हालको अवस्थामा सफल प्रभावकारी उपाय देखिन्छ। प्राथमिकतामा हरेक यिनै उपायहरूलाई अवलम्बन गरी आर्थिक, सामाजिक गतिविधिहरूलाई सुचार गर्दै आम नेपालीको जीवन रक्षार्थ नेपाल सरकार तल्लीन रहेको छ। सबै नेपालीमा छिटो भन्दा छिटो खोप पुर्याउन नेपाल सरकार प्रतिबद्ध छ।
राज्यमन्त्री श्रेष्ठले खोप र मास्क अभियानलाई सफल पार्न स्वयंसेवक परिचालन गरी सहयोग पुर्याउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो। जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना विरूद्धको करिब 5 लाख मात्रा खोप आज काठमाडौँ आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा एस्ट्राजेनिकाको 5 लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो। जापानले नेपाललाई 16 लाख मात्रा खोप दिने भनेकोमा भोलि थप 3 लाख खोप नेपाल आउने र बाँकी खोप 1 साताभित्र नेपाल आउने मन्त्रालयले जनाएको छ। हिजो मात्रै भूटानबाट 2,30,000 मात्रा कोभिसिल्ड खोप प्राप्त भएको थियो। जापान र भूटानबाट आएको खोप कोभिसिल्ड खोप दोस्रो मात्रा नपाएका ज्येष्ठ नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ। सरकारले आगामी असोज मसान्तभित्र 1/3 नागरिकलाई कोरोना विरूद्धको खोप लगाउने लक्ष्य लिएको छ। नेपालमा पछिल्लो 24 घण्टामा थप 3,218 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 4,707 नमूनाको एन्टिजेन परीक्षण गर्दा 987 जना र 8,866 नमूनाको पीसीआर परीक्षण गर्दा 2,231 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै थप 1,722 जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुने दर 93.6% रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हाल 32,026 जना होम आइसोलेशनमा र 3,405 जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा गरी सक्रिय संक्रमितको कुल संख्या 35,432 रहेको छ। त्यसमध्ये 746 जनाको आईसीयू तथा 169 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै आज थप 19 जनाको मृत्यु भएपछि हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या 10,038 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले 2077 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डको आज बसेको बैठकले 4,84,278 विद्यार्थीको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो। नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थीले कुन जीपीए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन। विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमण बढ़ेपछि यस वर्ष विद्यार्थीको भौतिक रूपमा परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गरेको हो। नतिजा बोर्डको वेबसाइट एसएमएस र आईभीआर मार्फत हेर्न सक्ने परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 परीक्षा स्थगित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कोरोना संक्रमणको बढ़दो क्रमलाई विचार गरी अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताउनुभयो। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढ़दै गएकाले परीक्षा स्थगित गर्न अनुरोध गरेको थियो। बोर्डले यही साउन 31 भदौ 9 गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। सत्तारूढ़ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि भोलि सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले भोलि कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिनुभयो। कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा लगायत शीर्ष नेतृत्वलाई हिजो हस्तान्तरण गरेको थियो। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिएको प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो। सरकारले विघटित भूमि सम्बन्धी आयोगमा देखिएको प्रक्रियागत कानूनी र प्राविधिक कमी कमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृह कार्य गरिरहेको जनाएको छ। गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको आयोग गठनमा केही प्रक्रियागत कानूनी र प्राविधिक रूपमा कमी कमजोरी रहेको भए त्यसलाई परिमार्जन गरी प्रक्रिया अघि बढ़ाउने बताउनुभयो। उहाँले भूमिहीनलाई जग्गाको स्वामी दिने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो। बाल बालिका सम्बन्धी ऐन बनेको 3 वर्ष बितिसक्दा पनि स्थानीय तहमा बाल बालिकाको संरक्षणका लागि गठन हुनुपर्ने स्थानीय बाल अधिकार समिति संघीय राजधानी काठमाण्डुका स्थानीय तहहरूमा समेत गठन हुन सकेको छैन। ऐनले व्यवस्था गरे अनुसार 753 वटै स्थानीय तहका प्रत्येक वडाहरूमा गठन हुनुपर्ने यस्ता समितिहरू नहुँदा स्थानीय तहबाट बाल बालिकाको क्षेत्रमा प्रभावकारी काम हुन सकेको छैन। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
बाल बालिका सम्बन्धी ऐन 2075 को व्यवस्था अनुसार हरेक स्थानीय तहमा बाल अधिकार समिति गठन गरी बाल कल्याण अधिकारी तोक्नुपर्ने प्रावधान रहेको छ। नगरदेखि ओडासम्म गठन गर्न सकिने समितिका अधिकारीले स्थानीय तहमा बाल बालिकाको हक अधिकार हनन भएमा तत्काल सम्बोधन गर्न सक्नेछन्। तर ऐन बनेको 3 वर्ष नागिसक्दा पनि स्थानीय तहमा समिति गठन नहुँदा बाल बालिकाको क्षेत्रमा प्रभावकारी काम हुन नसकेको बताउनुहुन्छ राष्ट्रिय बाल कल्याण परिषदका कार्यकारी निर्देशक मिलन धरेल।
कुनै पनि अधिकार हनन वा उल्लङ्घनका घटनालाई फर्स्ट रेस्पोन्स गर्ने काम बाल कल्याण अधिकारीले गर्नुपर्छ। यो नभएको सन्दर्भमा चाहिँ धेरै ठाउँमा आएका डकुमेन्टहरू चाहिँ हामीले कानुनी हिसाबले भोलि कसैले प्रश्न गरे भने त्यसको आधिकारिकता पुष्टि गर्न गाह्रो हुने स्थिति रहन्छ।
बाल बालिका सम्बन्धी ऐन 2075 753 वटै स्थानीय तहमा कार्यविधि बनाएर समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ। तर संघीय राजधानी काठमाडौँकै स्थानीय तहमा पनि अझै समिति गठन पूर्ण रूपमा हुन सकेको छैन। काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल जनप्रतिनिधिलाई ऐन बारे बेलैमा जानकारी नहुँदा ढिलाइ भएको बताउनुहुन्छ।
ऐन बनिसक्दाखेरि पनि हामीले जानकारी नपाउनु चाहिँ हाम्रो पनि कमजोरी होला। एक दुई ठाउँमा हामीले पनि खोजी गर्नुपर्ने थियो, तर अब पालिकाहरूमा चाहिँ खासमा भन्नुपर्दाखेरि जनप्रतिनिधिहरूलाई जानकारी नै नदिएर पनि हो जस्तो मलाई चाहिँ लागेको छ। अब यो आइसकेपछि चाहिँ अब गर्नुपर्छ भन्ने कुराहरू चाहिँ नि
राष्ट्रिय बाल कल्याण परिषदका अनुसार हालसम्म 81 स्थानीय तहमा 38 जना बाल कल्याण अधिकारी तोकिएको छ। काठमाडौँकै टोखा नगरपालिकाले नगर समिति गठन गरेको छ भने 11 वडा रहेको नगरपालिकाले सबै वडामा बाल अधिकार समिति गठन गरी बाल कल्याण अधिकारी तोक्न सकेको छैन। नगरपालिकाका मेयर प्रकाश अधिकारी
बाल अधिकार 2075 नै आधार मानेर चाहिँ हामीले यो गठन गरेका हौँ। नगर स्तरीय हुँदै 9 वडामा चाहिँ यो गठन भइसकेको छ, 2 वडामा गठन गर्न बाँकी छ, त्यो पनि तयारी हुँदैछ, फङ्सनमा जान बाँकी छ। अब
पालिकाभित्र बाल बालिका हराएमा, बाल शोषण भएमा, बाल बालिकामाथि हिंसा भएमा र बाल अधिकार हनन लगायतका घटना भएमा बाल कल्याण अधिकारीले नै नेतृत्व लिएर खोजी गर्ने, संरक्षण गर्ने र सहजीकरण लगायतका काम गर्न सक्नेछन्। तर स्थानीय तहको निर्वाचन भएको 2 वर्षपछि बनेको ऐन कार्यान्वयनमा आइ नसक्दै पदाधिकारीको समय सकिन केही महिना मात्रै बाँकी छ। राष्ट्रिय बाल कल्याण परिषदले स्थानीय तहको निर्वाचन अघि 30 जिल्लाका 200 स्थानीय तहमा समिति गठन गर्ने जनाएको छ। आजका बाल बालिका भोलिका कर्णधार हुन्। उनीहरूको संरक्षणका लागि बनेका ऐन कानून सहज रूपमा कार्यान्वयन हुनु जरूरी छ। यशोदा अधिकारी, रेडियो नेपाल,
काठमाडौँ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कका पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउँ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार
विज्ञापनपछि अब बाँकी समाचार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापन पत्र बुझाएको छ राप्रपाका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबरा र सिन्धुपाल्चोक जिल्लाका नेताहरूसहित प्रधानमन्त्री निवास पुगी अषाढ़ एक गतेको बाढ़ीले मेलम्ची हेलम्बु पाँच पोखरी क्षेत्रमा क्षति गरेपछि त्यसमाथि तत्काल सरकारको ध्यान आकर्षण गर्नका लागि ज्ञापन पत्र बुझाएको हो सो क्षेत्रमा अहिले पनि बाढ़ी आउने क्रम नरोकिएकाले तत्काल ध्यान पुर्याई कार्य गर्न माग गरिएको छ बाढ़ी प्रभावितलाई तत्काल उचित राहतको व्यवस्था गर्न अवरूद्ध भौतिक संरचनाको तत्काल वैकल्पिक पुनः निर्माण गर्न तथा विज्ञ टोली खटाई बाढ़ीका कारण क्षति पुग्न सक्ने स्थानको पहिचान गरी सो स्थानमा सोही अनुरूपमा दीर्घकालीन व्यवस्था गर्न विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनः स्थापना गर्न लगायतका माग गरिएको छ ज्ञापन पत्र बुझाउनुहुँदै अध्यक्ष जबराले प्रधानमन्त्रीले बाढ़ी प्रभावितको पुनः स्थापनामा ध्यान दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो प्रधानमन्त्री देउवाले मेलम्ची हेलम्बु र पाँच पोखरीका बाढ़ी प्रभावितको विषयमा आफू जानकार रहेको भन्नुहुँदै राप्रपाको मागमा सकारात्मक रहेको बताउनुभएको अध्यक्ष जबराले जानकारी दिनुभयो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी प्रभावित जनतालाई सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ हिमाल पहाड़ीको जिल्ला मनाङमा गत अषाढ़ एक गते गएको बाढ़ी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन गर्ने क्रममा अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक र मनाङमा 100 वर्ष यताकै ठूलो बाढ़ी र पहिरोले धेरै क्षति पुर्याएको उल्लेख गर्नुहुँदै यसको समाधानका लागि भूगर्भविदबाट अध्ययन गराएर दीर्घकालीन योजना बनाउने बताउनु उहाँले तत्कालका लागि प्रभावित जनताको बसोबास र खाद्यान्न व्यवस्था गर्ने र दीर्घकालीन समाधानका लागि योजना बनाउने बताउनुभयो अध्यक्ष प्रचण्डको नेतृत्वमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषाल लगायत जनप्रतिनिधिको टोलीले मनाङका पिसाङ चामे नासो गाउँपालिकाका विभिन्न ओडाको बाढ़ी प्रभावित क्षेत्रको अवलोकन गरेको छ इलाममा पहिलो चरणमा कोविड विरूद्धको खोप लगाउन आनाकानी गर्नेहरू अहिले खोप लगाउन अग्रसर हुन थालेका छन् सरकारले उमेर समूह तोकेर खोप लगाउन थालेपछि सबैले खोप लगाउन पाउनुपर्ने उनीहरूको माग छ इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट
कोरोना भाइरसको महामारीबाट बस्न इलामका नागरिक कोरोना विरूद्धको खोपको पर्खाईमा छन् जिल्लामा सञ्चालन भइरहेको खोप अभियानमा प्राथमिकतामा नपरेका पनि खोप लगाउन धाइरहेका छन् इलाममा संक्रमण दर र मृत्युदर समेत बढ़न थालेपछि खोप लगाए सुरक्षित हुने भन्दै खोप सबैले पाउनुपर्ने बताउनुहुन्छ स्थानीय सुदर्शन काफले यसअघिको खोप अभियानमा खोप नलगाएकाहरू अहिले खोपको खोजीमा छन् खोप लगाए महामारीबाट जोगिन सकिने भन्दै खोप लगाएपछि सुरक्षित महसुस भएको इलाम नगरपालिकाकी भुवनेश्वरी भट्टराई बताउनुहुन्छ
वैशाखमा हामी संक्रमित भएको भर्खरै पनि नानीलाई भएर 15 दिन मात्रै हुँदैछ अहिले आफूलाई खोप लगाउन पाउँदा एकदम खुसी महसुस भएको
कोविड 19 दोस्रो लहरको संक्रमण बढ्दै गएपछि इलामका नागरिक खोप लगाउन बेग्र प्रतीक्षामा छन् सरकारले तोकेको मापदण्ड बाहेक अति आवश्यक काममा खटिएकाहरूलाई पनि प्राथमिकतामा राखेर खोप लगाए संक्रमण नियन्त्रणमा आउने बताउनुहुन्छ स्थानीय सरिता राई
जो चाहिँ अत्यावश्यक काम गरिरहेका छन् फिल्डमा खटेर काम गरिरहेका छन् उनीहरूलाई चाहिँ सरकारले खोजी खोजी खोप दियो भने चाहिँ अझ राम्रो हुन्थ्यो होला
यसअघि सञ्चालन भएको खोप कार्यक्रममा लक्षित समूहले पनि खोप नलगाउँदा खोप उभ्रिएको थियो अहिले खोपको माग अत्याधिक भएकोले खोप पर्याप्त मात्रामा आउन नसक्दा समस्या भएको इलाम नगरपालिकाका प्रमुख महेश बस्ने बताउनुहुन्छ
भ्यारोसिल खोप आउँदाखेरि 2800 जनसङ्ख्यामा 1400 मान्छेलाई चाहिँ पुग्ने गरिदिएको थियो तर 1400 मान्छेले पनि खोप लगाइदिनु भएन तर अहिले चाहिँ अत्यधिक मात्रामा खोपको माग भएको कारणले अहिले समस्या बनिराखेको छ
अहिले इलाम जिल्लामा सञ्चालन भइरहेको खोप अभियानको लागि 22,988 डोज खोप आएको स्वास्थ्य कार्यालयले जनाएको छ तोकिएको उमेर समूह र मापदण्डमा नपरेका नागरिक खोप नपाइने पो हो कि भन्ने चिन्तामा छन् सविता पाण्डे रेडियो नेपाल इलाम
उदयपुरमा आफै ढलेको रूखले रोकिराखेको अटो किच्दा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मदन भण्डारी राजमार्ग स्थित उदयपुर गढ़ी गाउँपालिका साथ नेपाल टार जाने बाटोमा रहेको अधेरी झरना नजिकै भएको घटनामा कटारी नगरपालिका चार बस्ने 38 वर्षीय निशा दनुवारको मृत्यु भएको हो। रोकिएको अटोमा बसिरहेको समय अचानक बाटोमाथिको रूख लडेर अटोमाथि झर्दा दनवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो। अटो नजिकै रहेका मृतकका श्रीमान श्याम दनवार सहित तीनजना घाइते भएका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन्। तालिबान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढ़ाएको र अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकोले यी दुई देशले आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेका हुन्। यसैबीच पछिल्लो पटक अफगानिस्तानमा सुरक्षा कार्यवाहीमा परि थप 385 तालिबान लड़ाकू मारिएका छन्। तालिबान लड़ाकूले देशका विभिन्न शहरलाई आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्न थालेपछि सरकारी सुरक्षाकर्मीले पनि सुरक्षा कार्यवाही बढ़ाएका हुन्। भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी आएको छ। आज सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो 24 घण्टामा भारतमा 38,628 जना नयाँ संक्रमित थपिएका छन्। सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या 3,18,95,385 पुगेको छ। तीमध्ये 1.29% मात्रै अहिले संक्रमित अवस्थामा रहेका छन्। संक्रमण मुक्त हुनेको संख्या 3,10,00,000 पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर 4,27,371 जनाको मृत्यु भएको छ। तीमध्ये 617 जनाको पछिल्लो 24 घण्टामा मृत्यु भएको हो। ग्रीसमा अनियन्त्रित रूपमा फैलिरहेको डडेलोले दुईजनाको मृत्यु भएको छ। उत्तरी एथेन्समा भएको सो वन डडेलोले कालो धुवाको मुस्लो फैलिएर जनजीवन प्रभावित भएको छ। छवटा क्षेत्रलाई सो डडेलोले तुरन्तै टिप्ने खतरा देखिएकाले सतर्कताका साथ नियन्त्रणका सबै उपाय अपनाउने तयारी गरिएको छ। आगो निभाउन गएका एकजना 38 वर्षीय अग्नि नियन्त्रकले बिजुलीको पोलले लागेर ज्यान गुमाएका छन्। प्रधानमन्त्रीले सुक्खाका कारण मुलुकमा आग लागीको खतरा रहेको बताउनु भएको छ। अहिले मुलुकभर 154 ठाउँमा आगो लागेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अबको एक वर्षभित्रमा नेपालीहरू नेपालमा बनेको विद्युतीय बस चढ्न पाउने भएका छन्। सुन्दर यातायात प्रणालीले रूपन्देहीको सही महिनामा विद्युतीय गाड़ीको एसेम्बल प्लान्ट सञ्चालन गरेर बस उत्पादन गर्न लागेको जनाएको छ। विद्युतीय गाड़ी आफै बनाएर सञ्चालन गर्ने योजनाका साथ सुन्दर ट्रेडर्स प्रणालीले शुरूमा 6 अर्बको लगानी गर्न लागेको छ। शुक्रबार प्रणालीले गाड़ी उत्पादन गरिरहेको कम्पनी काशिज ई मोबिलिटी प्रणाली नयाँ दिल्लीसँग विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सम्झौता सम्पन्न गरेको छ। सम्झौतामा सुन्दर ट्रेडर्सको तर्फबाट अध्यक्ष भेषबहादुर थापा र काशिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रवि कुमार पाङ्गाले हस्ताक्षर गर्नुभएको छ। सुन्दर ट्रेडर्स प्रणालीका सञ्चालक डीआर घिमिरेले नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको वातावरण मैत्री विद्युतीय सवारी साधनहरू निकट भविष्यमै रूपन्देही लगायत लुम्बिनी प्रदेशका शहरहरूमा देख्न र प्रयोग गर्न सकिने अवस्था आउने बताउनुभयो। चीनको सिचुवान गुहाङ अटोमोबाइल्स बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनियरिङ प्रणालीको सहकार्यमा नेपालमा विद्युतीय सवारी साधन उत्पादन हुन लागेको हो। सुन्दर ट्रेडर्सका अध्यक्ष भेषबहादुर थापाले कोरोनाका कारण ढिला भए पनि अबको एक वर्षभित्र नेपालबाटै विद्युतीय बस उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो। यो साताभर नेपाली शेयर बजारको परिसूचक करिब 1% वृद्धि भएको छ। गत साताको अन्तिम कारोबारको दिन 3,79.83 बिन्दुमा रहेको नेप्से यो साता 0.90% अर्थात 27.62 अंकले बढेर 3,107.45 बिन्दुमा पुगेको छ। यस साताको बुधबार नेप्से 3,123.15 बिन्दुमा पुगेर नयाँ अल टाइम हाई रेकर्ड निर्माण गरेको थियो। साताको अन्तिम कारोबार दिन भने 16 अंकको करेक्सन भएर नेप्से 3,107.45 बिन्दुमा झरेको छ। नेप्से बढे पनि यो साता कारोबार रकम भने केही घटेको छ। गत साता 67.74 अर्ब शेयर किनबेच भएको बजारमा यो साता 64.52 अर्ब रुपियाँ बराबरका शेयरहरू किनबेच भएका छन्। यो साता नेप्सेको कुल बजार पूँजीकरण 53 अर्ब रुपियाँले वृद्धि भएको छ। गत साता 42.84 अर्ब रुपियाँ रहेको नेप्सेको बजार पूँजीकरण यो साता बढेर 43.37 अर्ब रुपियाँ पुगेको छ। कारोबारमा आएका 13 उपसमूह मध्ये यो साता 8 उपसमूहको परिसूचक वृद्धि भएको छ भने बाँकी 5 समूहको परिसूचक घटेको छ। वीरगंजका उद्योगिक व्यवसायीहरूले त्यस क्षेत्रका व्यापारीलाई शीघ्र खोप दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश 2 वीरगंजमा शनिबार आयोजना गरेको 6 बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले सके सरकारले निशुल्क खोप दिन नसके व्यवसायहरूसँग पैसा लिएर भए पनि उपलब्ध गराइदिन माग गर्नुभयो। कोरोना कहरको बीच व्यापारी उनीहरूको परिवार निकै जोखिममा रहेकोले कोरोनाको खोप आवश्यक रहेकोमा उद्योगी व्यवसायले जोड दिनुभएको छ।
आर्थिक समाचारपछि अब खेल समाचार गिरिसा उपाध्यायबाट।
ललितपुरको ए डिभिजन क्लब 3 स्टारले 3 खेलाड़ी संघको सम्झौता नवीकरण गरेको छ। 3 स्टारले शनिबार डिफेन्स अनन्त तामाङ, मिडफिल्डर संजोक राई र निशान खड्का संघको सम्झौता नवीकरण गरिएको जनाएको छ। 3 स्टारले सम्झौता नवीकरणको अवधि बारे भने कुनै जानकारी दिएको छैन। शहीद स्मारक ए डिभिजन लीग र राष्ट्रिय लीग नजिकिँदै गर्दा 3 स्टारले राष्ट्रिय टीमका अनन्त र संजोकसँगै निशान संघको सम्झौता नवीकरण गरेको हो। ए डिभिजन लीग कार्तिक 29 शुरू हुनेछ। अनन्तले 3 स्टारबाट पछिल्लो सिजनको ए डिभिजन लीग खेलेका थिए। उनलाई नयाँ सिजनका लागि मनाङ सहितका ठूला क्लबले प्रयास गरेका थिए, तर अनन्तले 3 स्टारमै बस्ने निदो गरेका हुन्। चोटका कारण उनले वैशाखमा भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लीग एनएसएल भने खेलेरन्। राष्ट्रिय टीमका भरपर्दा डिफेण्डर अनन्तलाई अधिकांश क्लबले अनुबन्धन गर्न चाहेका थिए। संजोकले समेत पछिल्लो सिजनको लीग 3 स्टारबाट खेलेका थिए। संजोग प्रेरित नेपालले गत चैत्रमा सम्पन्न 3 नेशन क्लब फुटबलको उपाधि हात पारेको थियो। उनले फ्रेन्चाइज फुटबल एनएसएलमा काठमाण्डु रेजर्सबाट खेलेका थिए। एनएसएलको च्याम्पियन बनेको काठमाण्डुका लागि उनको प्रदर्शन उत्कृष्ट रह्यो। टोकियो ओलम्पिक 2020 जापानमा जारी छ। जारी टोकियो ओलम्पिकमा पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहेको छ। अमेरिका 36 स्वर्ण 39 रजत र 33 कास्य सहित 108 पदक प्राप्त गरेको छ भने जापान र अमेरिकालाई उछिन्दै चीनले स्वर्ण पदक प्राप्त गर्ने देशहरूमा आफूलाई अग्रणी स्थानमा राख्न सफल भएको छ। चीनले आजसम्मको खेल सकिदासम्म 38 स्वर्ण पदक हासिल गरेको छ भने 31 रजत र 18 कास्य सहित 87 पदक प्राप्त गर्दै दोस्रो स्थान ओगटेको हो। आयोजक जापान 27 स्वर्ण 12 रजत र 17 कास्य सहित 56 पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन तथा चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 7.5 मिलीमिटर। काठमाण्डुको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 7.3 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.8 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.9 डिग्री सेल्सियस र वर्षा 0.1 मिलीमिटर रहेको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। नेपालमा कोरोना महामारीको तेस्रो लहर शुरू हुने संकेत देखिएकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। भीड़भाड़ हुने कुनै पनि गतिविधि नगर्न सबैमा प्रधानमन्त्री देउवाको अपील। नेपालमा आज थप 3218 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित 19 जनाको मृत्यु। राष्ट्रिय परीक्षा बोर्डद्वारा 2077 माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक, कक्षा 12 परीक्षा स्थगित। र अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।